यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। समानुपातिक निर्वाचन प्रणालीमा नाम समावेश भएका उम्मेद्वारले चाहेमा भोलि बन्द सूचीबाट नाम फिर्ता लिन सक्ने। संस्थापन पक्षको असहमतिका बावजुद नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाण्डुमा शुरू। र पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिण्डर विस्फोट, कम्तीमा 8 जनाको मृत्यु।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14*2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। विक्रम सम्बत 1779 जन्मनुभएका शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको हो। तत्कालीन गोर्खाका राजा शाहले सामाजिक, आर्थिक र भौगोलिक चुनौती बीच जनताको उत्साहजनक सहयोग तथा सहभागितामा छरिएर रहेका 22-24 राज्यलाई एकीकृत गर्नुभएका शाहको 1831 सालमा 52 वर्षको उमेरमा निधन भएको थियो। पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता शाहको शालिकमा पुष्पहार अर्पण गर्नुभएको छ। सिंहदरबारको पश्चिमद्वार अगाडिको चोकमा आज आयोजित विशेष समारोहमा शरीक भई राष्ट्रपति पौडेलले पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्दै शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभएको हो। प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा पुष्पगुच्छा अर्पण गर्नुभयो। त्यस अवसरमा नेपाली सेनाको एक टुकड़ीले सलामी अर्पण गरेको थियो। समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे, मन्त्रीगण लगायतको उपस्थिति थियो। शाहको जन्मस्थल गोर्खामा पनि कार्यक्रमको आयोजना गरी पृथ्वीदेवी जयन्ती मनाइएको छ। त्यस्तै नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरी उहाँप्रति सम्मान प्रकट गरेको छ। सैनिक मुख्यालय जंगी अड्डा परिसरमा रहेको नेपाली सेनाका संस्थापक राष्ट्र निर्माताको शालिकमा प्रधान सेनापति अशोकराज सिग्देल, पूर्व प्रधान सेनापतिहरू र रथीवृन्द लगायतले पुष्पहार अर्पण गरी उहाँप्रति सम्मान व्यक्त गर्नुभएको थियो। यसै गरी राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्की सहभागी हुनुभएको छ। काठमाण्डुको भ्रिकुटी मण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी हुनुभएको हो। कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल, विभिन्न राजनैतिक दलका नेता, नेपाल स्थित कूटनैतिक नियोगका प्रमुख एवं प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका अगुवा लगायतको उपस्थिति थियो। आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक प्रणालीतर्फ बन्द सूचीमा नाम समावेश भएका उम्मेद्वारले भोलि बिहान 10 बजेदेखि दिउँसो 4 बजेसम्म नाम फिर्ता लिन सक्ने आयोगले जनाएको छ। राजनैतिक दलहरूबाट यही पुस 13 र 14 गते पेश भएको बन्द सूचीबाट उम्मेद्वारले नाम फिर्ता लिन चाहेमा आयोगले तोकेको ढाँचामा निवेदन दिन सकिने जनाइएको छ। सम्बन्धित उम्मेद्वार उपस्थित हुन नसक्ने भएमा वारिस मार्फत समेत नाम फिर्ता लिनको लागि निवेदन दिन सकिने आयोगका सचिव एवं निर्वाचन अधिकृत कृष्ण बहादुर राउतद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि राजनैतिक दल, उम्मेद्वार र मतदाताका लागि सुरक्षाको भरपर्दो वातावरण हुने जनाएको छ। निर्वाचनमा सुरक्षाकै कारण राजनैतिक दल र उम्मेद्वारले जनतासँग मत माग्न र मतदाताले मतदान गर्न असुविधा हुने स्थिति नआउने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। उहाँले एकीकृत सुरक्षा योजना अनुसारका चारै सुरक्षा निकायले समन्वयात्मक काम गरिरहेको र नेपाल सरकारले पनि आवश्यक स्रोत साधन उपलब्ध गराइरहेको स्पष्ट गर्नुभयो। फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनले नेपालको लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले देशैभर निर्वाचन लक्षित आवश्यक तयारीका कामहरू तीव्र पारेको छ। सुनसरी जिल्लामा पनि निर्वाचनको तयारी तीव्र पारिएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ। सुनसरीबाट संवाददाता रूमा रिजालको रिपोर्ट।
देश प्रतिनिधि सभा चुनावको संघारमा उभिएको छ। लोकतान्त्रिक अभ्यासको यो महत्वपूर्ण चरणमा नागरिकहरू आफ्नो मताधिकार प्रयोग गर्दै आगामी 5 वर्षका लागि प्रतिनिधि चयन गर्ने तयारीमा छन्।
चुनावको रौनक छ, अहिले पुराना दलहरू चाहिँ पुरै बढारिन्छ यसपालि।
युवाहरूको सहभागिता यस चुनावको अर्को महत्वपूर्ण पक्षका रूपमा देखिएको छ। सुनसरीमा मात्रै 30,788 जना थप मतदाता यसपालिको प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुँदैछन्।
मैले यो मतदाता परिचय पत्र युवा नेतृत्व चयनको लागि बनाएको, युवालाई भोट दिनको लागि।
निर्वाचन आयोगको अध्यावधिक विवरण अनुसार सुनसरी जिल्लाका 4 वटै निर्वाचन क्षेत्रमा कुल 5,80,945 जना मतदाता कायम भएका छन्। निर्वाचनलाई सफल, सहज र सुरक्षित बनाउन जिल्लाभर 167 मतदान स्थल र 624 मतदान केन्द्र तोकिएका छन्। थप तयारी बारे प्रश्न पार्दै सुनसरी जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेल,
निर्वाचनको तयारी चाहिँ अब हामीले यो मतदाता नावली संकलन र अध्यावधिको काम सकिसक्यौँ। अब निर्वाचन अधिकारीहरूको नियुक्ति पनि हुने क्रममा छ, तोकिसक्नु भएको छ। अब नियुक्ति पनि 1-2 दिनमा हुन्छ र त्यसपछि हामीले निर्वाचन अधिकारीको कार्यालय पनि माघ 2 गते स्थापना गर्ने भन्ने छौँ र अब अहिले चाहिँ हाम्रो सामग्री व्यवस्थापनको पाटोमा कार्यहरू चाहिँ भइरहेको छ।
मतदान लोकतन्त्रको मेरुदण्ड हो। प्रतिनिधि सभा चुनाव मार्फत जनताले आफ्नो आवाज संसदसम्म पुर्याउने अवसर पाउँदछन्। त्यसैले सबै मतदातालाई निर्भीक रूपमा मतदानमा सहभागी भई लोकतन्त्र सुदृढ बनाउन सरकारवालाले आग्रह गरेका छन्। रुमा रिजाल, रेडियो नेपाल, सुनसरी।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधिलाई पनि आचार संहिताको दायरामा ल्याएको छ। आयोगका अनुसार आचार संहितामा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यका साथ कोही कसैले पनि सामाजिक सञ्जाल वा नक्कली साइट खोल्न नपाउने व्यवस्था गरिएको छ। आचार संहिताले सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स एआईको प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यका साथ होच्याउने, दुष्प्रचार गर्ने काम गर्न नपाउने प्रबन्ध गरेको छ। त्यस्तै भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण अभिव्यक्ति र भ्रामक टीका टिप्पणी गर्न वा गराउन नपाउने व्यवस्था आचार संहितामा समावेश गरिएको छ। त्यसै गरी कुनै प्रयोजनका लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन पाइने छैन। निर्वाचनको विश्वसनीयतामा वा आयोग, आयुक्त वा कर्मचारीको प्रतिष्ठामा प्रतिकूल असर पर्ने गरी अवाञ्छित लाञ्छना लगाउन नपाउने प्रबन्ध आचार संहितामा गरिएको छ। नेपाली कांग्रेसको एक पक्षको विमतिका बीच आजदेखि काठमाडौँमा पार्टीको दोस्रो विशेष महाधिवेशन शुरू भएको छ। नेपाली कांग्रेसका 54% भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले गत असोज 29 गते केन्द्रीय कार्यालयमा दर्ता गरेको माग अनुसार आयोजना भएको विशेष महाधिवेशन आजदेखि शुरू भएको हो। विशेष महाधिवेशनको नेपाली कांग्रेसका 2 महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा उद्घाटन गर्नुभयो। नेपाली कांग्रेस काठमाडौँका सभापति सबुज बानियाको अध्यक्षतामा काठमाडौँको भ्रिकुटी मण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरूले जेन्जी आन्दोलनपछिको विशेष परिस्थिति र बदलिँदो परिवेश अनुकूल नेपाली कांग्रेसलाई परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक परेको बताउनुभयो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले कांग्रेसलाई जिउँदो बनाएको र जिउँदो कांग्रेसले मात्रै देशका समस्या समाधान गर्न सक्ने बताउनुभयो। यस्तै कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले देशलाई समुन्नतिको उचाइमा लिएर जान सक्ने सामर्थ्य राख्ने गरी कांग्रेसलाई बदल्न आवश्यक रहेको बताउनुभयो। नेपाली कांग्रेसका पूर्व उपसभापति गोपालमान श्रेष्ठले पार्टीलाई समयको माग अनुसार चल्ने र नयाँ पुस्तामा भरोसा दिलाउन सक्ने बनाउन विशेष महाधिवेशन सफल हुने बताउनुभयो। विशेष महाधिवेशनको उद्घाटन अघि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरू काठमाडौँका विभिन्न स्थानमा भेला भई र्याली बाजागाजा र झाँकीका साथ आयोजना स्थल प्रवेश गरेका थिए। आजबाट शुरू विशेष महाधिवेशनका सन्दर्भमा पार्टीको संस्थापन पक्षले भने असहमति जनाउँदै आएको छ। पार्टीको संस्थापन पक्षले आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्ने तालिका निर्धारण गरी प्रक्रिया समेत शुरू भइसकेकाले विशेष महाधिवेशनको औचित्य स्वत समाप्त भइसकेको बताउँदै आएको छ। कांग्रेसको विधानमा 40% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेमा 3 महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ। महाधिवेशन प्रतिनिधिहरूको मागलाई संस्थापन पक्षले सम्बोधन नगरेपछि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन शुरू भएको हो। यसैबीच नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन सहभागी हुन 50% भन्दा बढ़ी महाधिवेशन प्रतिनिधिहरूले आफ्नो नाम दर्ता गराइसकेको कांग्रेस नेता देवराज चालिसीले जानकारी दिनुभयो। नेपाली कांग्रेसको देशभरमा कुल 4,743 जना महाधिवेशन प्रतिनिधिहरू छन्। महाधिवेशनको बन्द सत्र भोलि सोमबार बिहान 8 बजेदेखि शुरू हुने र विशेष महाधिवेशनको बाँकी कार्यभार बन्द सत्रले नै तय गर्ने आयोजक नेताहरूले बताउनु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। प्रदेश सरकारको आज बसेको मन्त्री परिषद बैठकले गत साउन 23 गते कैलाली कारागारमा 2 समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। यस्तै बैठकले सुदूरपश्चिम प्रदेशमा सड़क मरमत प्रणालीलाई संस्थागत रूपमा लागू गर्न सड़क मरमत समूह निर्देशिका स्वीकृत गरेको छ। बैठकले सुदूरपश्चिम प्रदेश वृत्ति मार्ग निर्देशन सेवा सञ्चालन कार्यविधि 2082 स्वीकृत गर्नुका साथै सुदूरपश्चिम जनस्वास्थ्य सेवा ऐन 2076 संशोधन गर्न बनेको विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ। सगरमाथा लोकमार्ग अन्तर्गत दिक्तेल गाईघाट सड़क खण्डको सुनकोशी नदी स्थित फोक्सुङतारमा जडान गरिएको अस्थायी बेली ब्रिज सञ्चालनमा आएको छ। खोटाङको खोटेहाङ गाउँपालिका 9 लिचकी रामचे र उदयपुरको रौतामाई गाउँपालिका 5 आँपटार जोड्ने सुनकोशीको फोक्सुङतारमा मोटरेबल पक्की पुल बाढ़ीले बगाएपछि अस्थायी बेली ब्रिज जडान गरेर सञ्चालनमा ल्याइएको हो। फोक्सिङटारमा अस्थायी बेली ब्रिज जडान भएपछि विगत 6 महिनादेखि अवरूद्ध पूर्वी तराईका जिल्ला जोड्ने दिक्तेल गाईघाट सड़कमा सीधा यातायात आजदेखि शुरू भएको गाईघाट दिक्तेल सड़क योजना कार्यालयले जनाएको छ। हुलाकी राजमार्ग अन्तर्गत पर्ने गान्धी मनमोहन मार्ग निर्माणको कामले पछिल्लो समय गति लिन थालेको छ। नेपाल भारतलाई जोड्ने आर्थिक तथा सामाजिक दृष्टिकोणले महत्वपूर्ण मानिएको सुसड़क निर्माणको काम चाँडै सम्पन्न भएमा आवत जावतमा सहज हुने स्थानीयको भनाई छ। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने गान्धी मनमोहन मार्गको निर्माणको कामले गति लिन थालेको छ। मोरङको रंगेली स्थित नेपाल भारतको सिमानादेखि पूर्व पश्चिम राजमार्गको पथरी बजारलाई जोड्ने 30 किलोमिटर सड़कको 2 प्याकेजमा अहिले धमाधम काम भइरहेको छ। 2076 साल कार्तिक महिनामा ठेक्का सम्झौता भएको सड़कको अहिलेसम्मको भौतिक प्रगति 45% रहेको छ। आगामी असारसम्ममा सम्पन्न गर्ने गरी म्याद थप भएको सड़कको स्ट्रक्चर र सबबेसको काम सम्पन्न भइसकेको छ भने 3.5 किलोमिटर सड़कमा कालो पत्रे गर्ने काम समेत भइसकेको छ। नेपाल भारतलाई जोड्ने आर्थिक तथा सामाजिक दृष्टिकोणले निकै महत्वपूर्ण मानिएको उक्त सड़क निर्माणमा ढिलाइ भएको भन्दै काम चाँडै सम्पन्न गर्नुपर्ने स्थानीयको माग छ। मोरङ रंगेलीका दीपक सार कृतानन्द मण्डल।
व्यवसाय गर्ने लागि त राम्रै हुन्छ नि त, किन बाटो बनेपछि आवाज जावत पनि सजिलो हुन्छ। यो बाटो बनेपछि त पथरी भयो दोमना मर्दा हुँदै उता उर्लाबारीसम्म दम्बकसम्म निस्किन्छ, त्यहाँबाट अलि नजिक भयो भने अनि बचत पनि हुन्छ समयको।
यो भने खुला सीमा नभएको हुनाले हामीहरूलाई धेरै फाइदा छ। यो मार्ग भनेको हाम्रो नेपाल दुईटैलाई फाइदा छ।
सड़क क्षेत्रमा वन जंगल परेको हुँदा रुख काट्न तथा घर टहरा हटाउन समय लागेकाले काममा ढिलाइ भएको हुलाकी सड़क आयोजना इटरीका इन्जिनियर सुरेन्द्र प्रसाद यादवको भनाइ छ।
काम अलिकति ढिलाइ हुनुको कारण पथरी बजार सनिसरी बजार एरिया भयो घर ठाला र त्यहाँ जंगल एरिया पनि पर्छ। वन जंगलबाट त्यो रुख काट्नलाई पनि स्वीकृति लिनलाई टाइम लागेको हो। त्यसले गर्दाखेरि फर्स्ट प्याकेजमा काममा ढिलाइ भएको अहिले हामी लगभग मिलाउँदैछौँ। वनको पनि अलिकति मिलाउन बाँकी छ। काम पनि द्रुत गतिमा शुरू भइरहेको
छ। शहरी क्षेत्रमा 14 मिटर तथा गाउँ बस्तीमा 11 मिटर चौडाइ रहेको गान्धी मनमोहन मार्गको निर्माण लागत 1,55,00,000,000 रुपियाँ रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
पशुपक्षीमा जथाभावी एन्टीबायोटिक औषधिको प्रयोग नगर्न आग्रह गरिएको छ। कृषि तथा खाद्य संगठन एफएओ काठमाडौँको आयोजना तथा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँकेको समन्वयमा बाँकेको नेपालगंजमा भएको कार्यक्रममा सरकार भएकाले पशुपक्षीमा जथाभावी एन्टीबायोटिकले समस्या बढ़ाउने भएकाले प्रयोग नगर्न आग्रह गरिएको हो। बिरामी पशुपक्षीलाई पशु चिकित्सकको सल्लाह बिना उपचार गर्ने र अनावश्यक औषधिको प्रयोगले समस्या घट्नुको साटो बढ्दै गएको जनाइएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको राजधानी इस्लामाबादमा एउटा विवाह समारोहमा ग्यास सिलिण्डर विस्फोट हुँदा दुला दुलहीसहित कम्तीमा 8 जनाको ज्यान गएको छ। इस्लामाबाद प्रहरीका अनुसार विवाहको रिसेप्सन समापन भएपछि दुला दुलहीसहित पाहुनाहरू सुतेको घरमा ग्यास सिलिण्डर विस्फोट भएको थियो। बिहान अचानक भएको विस्फोटका कारण घरको केही भाग भत्किँदा घटनास्थलमै 8 जनाको मृत्यु भएको हो। विस्फोटमा परि 7 जना गम्भीर घाइते भएका छन्। सिलिण्डरहरूमा हुने ग्यास सुहावट र लापरवाहीका कारण पाकिस्तानमा यसअघि पनि घातक दुर्घटनाहरू भएका प्रहरीले जनाएको छ। इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोध प्रदर्शनका नाममा सैन्य हस्तक्षेपको संकेत गरेपछि कड़ा चेतावनी दिएको छ। इरानी संसदका सभामुख मोहम्मद वाघेर कालिवाफले आज संसदमा सम्बोधन गर्दै यदि अमेरिकाले इस्लामिक गणतन्त्र विरूद्ध आक्रमण गर्यो भने अमेरिकी सेना र इजरायल दुवै वैध लक्ष्य बन्ने बताउनुभयो। यो टिप्पणीसँगै इरानले सम्भावित जवाफी कार्यवाहीको सूचीमा पहिलो पटक खुलेर इजरायललाई पनि समेटेको छ। उहाँको भनाई, अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीमाथि दमन भए हस्तक्षेप गर्न सक्ने चेतावनी दिए लगत्तै आएको हो। इरानमा सरकारको आदेशको अवज्ञा गर्दै प्रदर्शनकारीहरू गैरातभरि नै प्रदर्शनमा संलग्न रहेका छन्। प्रदर्शनकारीहरूमाथि धरपकड कायम राख्दै सरकारले प्रदर्शनमा संलग्नलाई ईश्वरको शत्रु मान्दै मृत्युदण्डको सजाय दिने बताए पनि प्रदर्शनकारीहरू पछि हटेका छैनन्। सरकार विरोधी प्रदर्शन इरानका सबै प्रान्तका 100 भन्दा बढी शहरहरूमा फैलिएको छ। इरानका सर्वोच्च नेता अयतोल्लाह अली खमेनीले प्रदर्शन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न गरिएको बताउँदै आउनु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 मंगसिर मसान्तसम्ममा नेपालको कुल वस्तु निर्यात 58.2% वृद्धि भएको छ। यस अवधिमा नेपालको निर्यात 1,16,51,00,000,000 रूपियाँ बराबर भएको छ। गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात भने क्रमशः 82.7% र 5.5% बढ़ेको छ भने चीनतर्फको निर्यात 73.3% कमी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक वर्ष 2082-83 पाँच महिनामा कुल वस्तु आयात 15.8% वृद्धि भई 7,66,19,00,000,000 रूपियाँ बराबर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा त्यस्तो आयात 3% वृद्धि भएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः 5.7%, 24.6% र 40.8% वृद्धि भएको छ। आर्थिक वर्ष 2082-83 पाँच महिनामा कुल वस्तु व्यापार घाटा 10.5% वृद्धि भई 6,49,68,00,000,000 रूपियाँ बराबर पुगेको छ। नेपाली बजारमा आइतबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड निर्माण गरेको छ। आइतबार सुन 2,70,600 रूपियाँमा कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा आइतबार प्रति तोला 2,800 रुपियाँले सुन महँगिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबारको कारोबार मूल्य अहिलेसम्मकै उच्च मूल्य हो। अघिल्लो दिन सुन तोलामा 2,67,800 रुपियाँमा किनबेच भएको थियो। आइतबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड निर्माण गरेको छ। चाँदी तोलामा 210 रुपियाँले बढेर 4,990 रुपियाँमा किनबेच भएको छ। चालू आर्थिक वर्षको मंगसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा 1.9% मात्रै बढेको छ। यस अवधिमा 55,99,95 करोड़ रुपियाँ कर्जा निजी क्षेत्रमा प्रवाहित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा 178,29 करोड़ अर्थात 3.5% बढेर प्रवाहित भएको थियो। 2082 मंगसिर मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा मध्ये गैर वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश 62.7% र व्यक्तिगत तथा घर परिवार क्षेत्रतर्फ प्रवाहित भएको कर्जाको अंश 37.3% रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ। आर्थिक वर्ष 2082-83 को 5 महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जा मध्ये निर्माण क्षेत्रतर्फको कर्जा 5.2%, उपभोग क्षेत्रतर्फको कर्जा 5.1%, यातायात संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा 3.5% र औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा 2.5% प्रभावित भएको छ। नव प्रवर्तन मार्फत रोजगारी सृजना र बेरोजगारी न्यूनीकरणका लागि युवा पुस्ताका उद्यमीबाट उत्पादित प्रविधि तथा व्यवसाय प्रवर्धनका लागि सहयोग पुर्याउने उद्देश्यले पोखरामा सूचना प्रविधि तथा स्टार्टअप मेला आयोजन हुने भएको छ। नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा परिषदले पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा आगामी माघ अन्तिम साता प्रदर्शनी आयोजना गर्न लागेको जनाएको छ। मेलामा गण्डकी प्रदेशभित्रबाट छानिएका 15 नवीन सोचमा आधारित उद्यम वस्तु तथा सेवा वा प्रक्रियामा नव प्रवर्तनसँग सम्बन्धित व्यवसायको प्रदर्शन गरिनेछ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
नेपाली क्रिकेटर सन्दीप लामिछाने आबद्ध राजशाही वारियर्सले बंगलादेश प्रिमियर लिग बीबीएलको दोस्रो स्थानमा उक्लिएको छ। पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको हो। स्नेट स्टेडियममा आइतबार सम्पन्न खेलमा राजशाहीले रंगपुर राइट्सलाई 7 विकेटले पराजित गर्यो। रंगपुरले दिएको 179 रनको लक्ष्य राजवंशीले 19.1 ओभरमा 3 विकेट गुमाउँदै पूरा गर्यो। राजशाहीको जितमा मोहम्मद वसिमले अभिजित 87 रनको पारी खेले। नजमुल हसनले 76 रन बनाए। त्यसअघि पहिले ब्याटिङ गरेको रंगपुरका लागि तोहित हिदायतले 97 रन बनाए पनि उनको टोली पराजित भएको छ। बलिङतर्फ सन्दीप लामिछानेले 1 विकेट लिए। नेपाली टोलीका दिपा साई र विमला विकले गोल गरेको बंगलादेश महिला लीगको चौथो चरणको खेलमा राजशाही स्टार्स फुटबल क्लबले बंगलादेश पुलिस फुटबल क्लबलाई 7-0 गोलले पराजित गरेको छ। बंगलादेशकी स्टार ऋतुपूर्णा चकमाको 2 गोलमा राजशाहीले पहिलो हाफमा 2-0 अग्रता लिएको थियो। दिपाले 52 र विमलाले 77 मिनटमा गोल गरेकी थिए। दिपा र विमला दुवै त्रिभुवन आर्मी क्लबका खेलाड़ी हुन्। बंगलादेश जानु अघि दिपाले मालदिव्सका लीग खेलेकी थिइन्। नेपाली राष्ट्रिय महिला फुटबल टोलीका डिफेन्डर नेपाल पुलिस क्लबका पूजा राणा र समीक्षा घिमिर सम्मिलित फारवेनगंज स्पोर्टिङ क्लब बंगलादेश महिला लीगको अर्को खेलमा विजयी भएको छ। पूजाले पनि गोल गरेको खेलमा फारवेसगंजले सिराज सिटी साङ्गोलाई 9-0 गोलले हराएको छ। चौथो चरणको खेलमा फारवेनगंजले पहिलो हाफ नै 4-0 गोलले अग्रता लिएको थियो। 4 गोल गरेकी सामसुम हारले पहिलो हाफमा नै ह्याट्रिक गरेकी थिइन्। पूजाले 69 मिनटमा गोल गरेकी थिइन्। पहिलो पटक बंगलादेश लीग खेलिरहेकी पूजाले यसअघि भुटानमा पनि लीग खेलेकी थिइन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा तराई भूभागका थोरै स्थानहरूमा हुस्सू रहनेछ भने देशका पहाड़ी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वअनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 21.3 डिग्री सेल्सियस न्यूनतम 7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 15.7 डिग्री सेल्सियस न्यूनतम 2.8 डिग्री सेल्सियस, पोखराको अधिकतम 19.5 डिग्री सेल्सियस न्यूनतम 6.1 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 21 डिग्री सेल्सियस न्यूनतम 3.3 डिग्री सेल्सियस र दिपायलको अधिकतम 22.5 डिग्री सेल्सियस न्यूनतम 1.8 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्र निर्माता पृथ्वीनारायण शाहको 304 जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आज विभिन्न कार्यक्रमको आयोजना। समानुपातिक निर्वाचन प्रणालीमा नाम समावेश भएका उम्मेद्वारले चाहेमा भोलि बन्द सूचीबाट नाम फिर्ता लिन सक्ने। संस्थापन पक्षको असहमतिका बावजुद नेपाली कांग्रेसको विशेष महाधिवेशन काठमाडौँमा शुरू। र पाकिस्तानको इस्लामाबादमा ग्यास सिलिण्डर विस्फोट, कम्तीमा 8 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।